स्वास्थ्य सचेतनाको लागि अनलाइन रेडियो हिमाली स्वरहरू प्रस्तुत गर्दैछ स्वास्थ्य छलफल। म रोमन अधिकारी स्वास्थ्य क्षेत्रका विविध व्यक्तित्वहरू समक्ष हाम्रै जीवनसँग जोडिएका रोग निरोग र निदानका विषयहरूमा कुराकानी गर्दैछु। आफू पनि सुन्नुहोस्, अरूलाई पनि सुन्न प्रेरित गर्नुहोस्। हिमाली स्वरहरूमा कार्यक्रम स्वास्थ्य छलफल।
हिमाली स्वरहरूको स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने उद्देश्यले तयार पारिएको कार्यक्रम स्वास्थ्य छलफलमा आज हाम्रा साथी रोमन अधिकारी, काठमाडौँ विश्वविद्यालय धुलीखेल अस्पतालमा कार्यरत डाक्टर अजय रिसालसँग डिप्रेसनको बारेमा कुराकानी गर्दै हुनुहुन्छ। आउनुहोस्, हामी सँगै सुनौँ डिप्रेसनसँग सम्बन्धित यो स्वास्थ्य छलफल।
न्युयोर्क सहरबाट सञ्चालित अनलाइन रेडियो हिमाली स्वरहरूको स्वास्थ्य छलफल कार्यक्रमबाट म रोमन अधिकारीको नमस्कार। आजको कार्यक्रममा हामी काठमाडौँ विश्वविद्यालय धुलीखेल हस्पिटलमा कार्यरत डाक्टर अजय रिसालसँग कुराकानी गर्न गइरहेको छौँ। डाक्टर साहब मानसिक रोग विशेषज्ञ हुनुहुन्छ र हाल काठमाडौँको अरू प्राइभेट हस्पिटलहरूमा पनि कार्यरत हुनुहुन्छ। काठमाडौँ आएको बेला मैले अजय रिसालसँग कुराकानी गर्ने अवसर पाएको थिएँ। सर्वप्रथम डाक्टर साहबलाई हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छु। डाक्टर साहब, कार्यक्रममा तपाईँलाई स्वागत छ।
धन्यवाद
डाक्टर साहब। आज हामी एउटा विषयमा कुरा गरिरहेका छौँ। मैले विषय छानेको छु डिप्रेसन। संसारभरि आज प्रचलित मानसिक रोगमा डिप्रेसन एकदमै प्रचलनमा रहेको जस्तो मलाई लाग्छ। डिप्रेसन वास्तवमा के हो, अथवा यो शारीरिक बिरामी अथवा मानसिक बिरामी के कारणले मान्छेलाई डिप्रेसन हुन्छ, यो बारेमा पहिला सुरुमा हामीलाई प्रश्न पारिदिनुहोस् न।
डिप्रेसन अब अहिले आएर चाहिँ नेपाली शब्द जस्तै भइसक्यो। आम जनमानसमा डिप्रेसन हुने शब्द एकदम जनजिब्रोमा नै प्रचलित भएर रहेको छ। अब डिप्रेसन अहिले चाहिँ जुन जनमानसमा हामीले प्रचलित भएको कुरामा चाहिँ के छ भने डिप्रेसनलाई यसलाई लक्षणलाई पनि डिप्रेसन, रोगलाई पनि डिप्रेसन भनेर मानेको छ। तर वास्तवमा भन्यो भने यो डिप्रेसन चाहिँ एउटा रोग हो, तर यसको लक्षणमा पनि डिप्रेस्ड मुड अर्थात् डिप्रेस्ड हुने बोली व्यवहार सबैमा डिप्रेस हुने त्यो हुन्छ। त्यस कारण चाहिँ यसलाई चाहिँ अब इज इट अ सिम्टम अर अ डिजिज भन्ने कुरामै अलिकति एउटा कन्ट्रास्ट भइरहेको छ। त्यसमा नै दुविधा छ, तर दुविधा लिनु पर्दैन। यो डिप्रेसन एउटा रोग हो। अब तपाईँले छुट्ट्याएरै भन्नुहुन्छ भने हो मानसिक रोगै हो, तर यसका लक्षणहरूमा शारीरिक लक्षणहरू पनि यसमा आउँछन्। हामी के मान्छौँ भने मन र शरीरमा अन्योन्याश्रित सम्बन्ध छ। मनको भावना अनुसार, मनको मुड अनुसार शरीरका लक्षणहरू पनि विभिन्न रूपमा देखिन्छ। त्यसकारण यसमा मानसिक र शारीरिक मनोवैज्ञानिक सबै लक्षणहरू देखा पर्छ, तर डिप्रेसनलाई समष्टिगत रूपमा भन्नुपर्दा यो मानसिक रोगको रूपमा भन्नुपर्दछ।
हामीले बुझ्न खोजेको कुरा, शरीर स्वस्थ छ, शरीर स्वस्थ छ, दिमाग स्वस्थ छ भने मानिस डिप्रेसन रोगको शिकार हुन सक्छ, सक्दैन?
सक्छ, तर डिप्रेसनको रोगको शिकार हुने बित्तिकै उसमा शारीरिक लक्षणहरू पनि आउँछ। त्यस कारण शरीर स्वस्थ भए पनि मानिस डिप्रेस हुनसक्छ। तर तपाईँले भन्नुभएको त्यसमा भन्दाखेरि चाहिँ शारीरिक रोगहरू लागेको अथवा एउटा शारीरिक रोगहरू जस्तै डायबिटिज, ब्लड प्रेसर आदि रोगहरू लागेकोलाई डिप्रेसन हुने सम्भावना अलिक बढी नै हुन्छ। तर शरीर स्वस्थ भएको हामीले देख्दाखेरि शरीर स्वस्थ छ, रगतका के अरे इन्भेस्टिगेसन छ, रिपोर्टहरू सबै नर्मल छन्, तर पनि मानिस डिप्रेस चाहिँ हुनसक्छ।
संसारमा आखिरमा यत्रो धेरै रिसर्चहरू भयो, आखिरमा मान्छे किन डिप्रेस हुन्छ त? मान्छे अब खान पुगेको छ, लाउन पुगेको छ, आफ्नो क्यारियर पनि राम्रो छ, सबै कुरा राम्रो हुँदाहुँदै पनि मान्छे डिप्रेसै हुनुको कारण चाहिँ के हो त आखिरमा?
यही एउटा भ्रम छ हामी जनमानसमा। हामीले चाहिँ मानसिक रोगलाई चाहिँ कहिले पनि छुट्टै रूपमा कहिले पनि अध्ययन गरेका छैनौँ। हामीले चाहिँ के ठान्छौँ भने कुनै कारण नै हुनुपर्छ ताकि मानसिक रोग लाग्छ। तर वास्तवमा भन्यो भने जसरी कुनै कारण बिना पनि कसैलाई ब्लड प्रेसरको रोग हुनसक्छ, कुनै कारण बिना पनि कसैलाई डायबिटिजको रोगहरू हुनसक्छ, कुनै कारण बिना पनि कसैलाई मुटुको रोगहरू हुनसक्छ, त्यसै गरी कुनै कारण बिना पनि शरीरमा अथवा मनमा मानसिक रोगहरू हुनसक्छ। डिप्रेसन पनि एक प्रमुख हो। अहिले चाहिँ हामीले देख्दाखेरि चाहिँ भन्नुपर्दा चाहिँ रिसर्चहरूले के देखाएको छ भन्दा चाहिँ 2020 2020 2020 चाहिँ डिप्रेसन विल बी द सेकेन्ड मोस्ट इम्पोर्टेन्ट डिजिज विच कजेस डिसेबिलिटी, जुन रोगले चाहिँ डिसेबिलिटी गराउँछ, त्यो मध्ये चाहिँ अहिले डिप्रेसन चौथो नम्बरमा छ। 2020 सनमा चाहिँ डिप्रेसन दोस्रो नम्बरमा आउँछ। त्यसकारण चाहिँ शरीर स्वस्थ हुँदा हुँदै पनि डिप्रेसन हुने सम्भावना चाहिँ रहन्छ नि। तर किन डिप्रेसन हुन्छ भन्दाखेरि अब हामीले खुट्याएर हेर्न सकेका छैनौँ। इडियोप्याथिक भन्छौँ हामी कुनै कजहरू पत्ता नभएको कुरालाई इडियोप्याथिक भन्छौँ, त्यो इडियोप्याथिक पनि हो। तर हामी मनोवैज्ञानिकहरूले हामी जुन किताब अध्ययनहरू गर्छौँ, जुन रिसर्चहरू देखाइरहेका छन्, जुन जर्नलमा नयाँ नयाँ आर्टिकल्सहरू आइरहेका छन्, त्यसलाई हेर्दाखेरि समष्टिगत रूपमा डिप्रेसन जुनसुकै मानसिक रोगलाई पनि त्यसमध्ये डिप्रेसनलाई चाहिँ तिन भागमा त्यसको कारक तत्त्वलाई विभाजित गर्न सकिन्छ। एउटा जैविक कारण बायोलोजिकल फ्याक्टर्स भन्छौँ, जस्तै जेनेटिक्स एक नम्बरमा बायोलोजिकल फ्याक्टर्स, जैविक कारणमा चाहिँ एक नम्बरमा जेनेटिक्स आउँछ। यसको मतलब के हो भन्दाखेरि परिवारमा वंशाणुगत रूपमा चल्दै जाने एउटा डिप्रेसन, त्यो चाहिँ जेनेटिक एक नम्बरमा आउँछ। दोस्रो कुरा, रिसर्चहरूले के देखाएको छ भने हाम्रो दिमागमा, हाम्रो मस्तिष्कमा हुने कुनै घात, कुनै किसिमको कुनै एउटा चोट,
बायोकेमिकल
चेन्जेसहरू, रसायनहरू पत्ता लगाएका छौँ हामीले, सेरोटोनिन, डोपामिन, नरेपिनेफ्रिन आदि अनेकौँ रसायनहरू छन्, ती रसायनको कमीले गर्दाखेरि डिप्रेसन हुन्छ भनेर देखिएको छ। यसलाई बायोलोजिकल र सँगसँगै भन्दाखेरि यो बायोलोजिकल कजरमा हामीले के पनि भन्नुपर्दछ भन्दाखेरि अब दिमागमा हुने परिवर्तनले गर्दा पनि विभिन्न किसिमका परिवर्तन हुनसक्छ, मेटाबोलिक परिवर्तन हुनसक्छ, फिजिकल परिवर्तन हुनसक्छ, त्यसले पनि डिप्रेसन गराउने सम्भावना हुन्छ। सबभन्दा हामीले हेरेकोमा चाहिँ के छ भन्दाखेरि स्ट्रोक, जसलाई हामी प्यारालाइसिस भन्छौँ जन रूपमा, प्यारालाइसिस भएको बिरामीलाई चाहिँ डिप्रेसन हुने सम्भावना एकदम बढी छ। त्यसकारण चाहिँ यसलाई पनि जैविक कारण छ। त्यस्तै मनोवैज्ञानिक कारण चाहिँ अब बचपनको व्यवस्था, बाल्यावस्थादेखि नै त्यो मनोवैज्ञानिक कारणहरू देखा पर्दै आउँछन्। उसले ब्रटअप गरेको इन्भाइरोमेन्ट कस्तो छ, उस्तै सानो बेलामा उसमा के भएको छ, एउटा अध्ययनले के देखाएको छ भन्दाखेरि जसको जुन केटी मान्छेको आमाको मृत्यु ऊ 11 वर्षको उमेर हुनुभन्दा पहिले भएको छ, त्यो केटी मान्छेमा चाहिँ डिप्रेसन हुने सम्भावना बढी हुन्छ। यसलाई मनोवैज्ञानिक कारणमा लिन्छ। जस्तै हामीले जैविक भन्यौँ, मनोवैज्ञानिक भन्यौँ, सामाजिक कारणहरू तपाईँले भने जस्तै स्ट्रेस, विभिन्न किसिमका अब फेलियर्स होइन, उतार चढाव आदिले गर्दा डिप्रेसन हुने सम्भावना हुन्छ। तपाईँले चाहिँ जुन प्रश्न सोध्नुभयो त्यो त सामाजिक कारण मात्रै खोज्नुभयो, तर हामी जब जैविक र मनोवैज्ञानिक कारण हेर्छौँ, कुनै कारण बिना पनि डिप्रेसन हुनसक्छ।
यो त सामान्य कुरा नै भयो होइन, यसरी बुझ्दाखेरि। अर्को कुरा, तपाईँसँग अहिले कुरा गर्दा गर्दा के थाहा पायो भने 2020 डिप्रेसन संसारको दोस्रो सबैभन्दा ठुलो
डिसेबिलिटी गर्ने
रोग हुनसक्छ भन्दाखेरि, अब त्यसलाई कसरी बुझ्ने? 2020 मान्छेहरू आर्थिक रूपमा सम्पन्न होलान्, भौतिक रूपमा पनि सम्पन्न होलान्, धेरै गरिब राष्ट्रहरूले धेरै उन्नति प्रगति पनि गर्लान्, तर आखिरमा 2020 चाहिँ किन प्रेडिक्ट गरिँदैछ डिप्रेसन बढी हुन्छ, कुनै कारणै नभइकन के कारणले बढी हुँदैछ त 2020?
तपाईँले
यो बारेमा
एकदमै राम्रो प्रश्न सोध्नुभयो। अब हामीले हेर्ने हो भने एकदम विकसित राष्ट्रहरूमा, विकसित मुलुकहरूमा पनि डिप्रेसन एकदमै बढी छ। तपाईँले हेर्नुभयो भने अहिले नै अहिले एक हप्ताको पत्रिका हेर्नुभयो भने तपाईँले देख्नुहुन्छ सुसाइड रेट्स सबभन्दा बढी पश्चिमा मुलुकहरूमा छ। सुसाइड सबभन्दा डिप्रेसनको एकमात्र सबभन्दा महत्त्वपूर्ण लक्षण चाहिँ सुसाइड हो। सुसाइडलाई हामी लक्षणको रूपमा मान्छौँ र हामीले जुन रोगको ट्रिटमेन्टको लागि, हामीले म्यानेजमेन्टको लागि हामीले जुनसुकै स्ट्राटेजीहरू युज गर्छौँ, मेरो हाम्रो सबभन्दा मुख्य स्ट्राटेजी डिप्रेसनमा चाहिँ सुसाइड प्रिभेन्सन हो। सुसाइड प्रिभेन्सन गर्नु नै हामीले ट्रिटमेन्टको मुख्य लक्ष्य हो। त्यस कारण सुसाइडको रेट एकदम बढिरहेको छ। त्यस कारण चाहिँ अब अहिले हेर्दाखेरि चाहिँ के भन्दाखेरि चाहिँ सामाजिक रूपले विचार गर्दाखेरि पनि तीव्र औद्योगिकरण जहाँ भइरहेको छ, समाजमा विखण्डन जहाँ भइरहेको छ, परिवारमा हामी अब हेरिरहेछौँ जोइन्ट फ्यामिलीहरू चाहिँ न्युक्लियर फ्यामिलीमा भइरहेको छ, न्युक्लियर फ्यामिलीमा पनि डिभोर्स के अरे वाइफ र हस्बेन्डमा डिभोर्स रेटहरू बढिरहेको छ, त्यसले गर्दा पनि डिप्रेसनहरू बढिरहेको छ। त्यस कारण जसरी हाम्रो औद्योगिक विकासहरू भइरहेको छ, औद्योगिकरण भइरहेको छ, विकास भइरहेको छ, एकदम उसमा भइरहेको छ, त्यो सँगसँगै चाहिँ यो डिप्रेसनको रेट पनि बढ्दै गएको छ। अब त्यस्तै भन्नुभयो, विकसित कुरा गर्दा चाहिँ जुन देशमा विकसित विकास जुन देशमा बढिरहेको छ त्यहाँ नै आर्थिक मन्दीको असर बढी देखिएको छ, त्यो आर्थिक मन्दीको असरले पनि त्यस देखिन्छ। त्यस कारण सामाजिक विखण्डन र औद्योगिकीकरण यो जसरी तीव्र रूपमा बढ्दै गएको छ त्यसले चाहिँ डिप्रेसनको रेट बढाएको हुनसक्छ
भन्दाखेरि, अब अहिलेको कुराकानीको सिलसिलाले हामीले के बुझ्यौँ भन्दाखेरि, सबभन्दा महत्त्वपूर्ण फ्याक्टर डिप्रेसनको लागि हुने कारण चाहिँ सामाजिक कारणै हो। किनभने 2020 एकदमै धेरै बढ्छ भन्दाखेरि मान्छेहरूको परिवार टुक्रिन्छ, आर्थिक असुरक्षाको महसुस हुन्छ, यही कारणले गर्दा मान्छेहरू बढी डिप्रेस हुन्छन् भन्दा मनोवैज्ञानिक र सामाजिक कारण नै डिप्रेसनको प्रमुख कारण हो भनेर हामीले भन्यौँ भने, अहिले त्यति अव्यवहारिक हुन्छ जस्तो मलाई लाग्दैन के कसो डाक्टर साहब
होइन अब तपाईँले चाहिँ जनजीव्रोको उसमा तपाईँले त्यो भन्न पाउनुहुन्छ तर स्ट्याटिस्टिकली हाम्रो रिसर्च ओरिएन्टेड भएर हेर्दाखेरि त्यसो भन्न मिल्दैन
त्यसो
किन भन्दाखेरि हाम्रो मानसिक रोगमा चाहिँ के देखेको छ भने जुनसुकै अरू रोगहरूमा चाहिँ हामी जस्तै एक्जा उदाहरण दिन सक्छौँ अहिले अलिकति सठिक उदाहरण हुनसक्छ टाइफाइड भएको केले गर्दा हुन्छ हामी ब्याक्टेरियालाई खोज्छौँ साल्मोनेला टाइफी भन्ने ब्याक्टेरियाले साल्मोनेला प्याराटाइफी भन्ने ब्याक्टेरियाले गर्दा ऊ हुन्छ भने हामी थाहा पाउँछौँ इन्सुलिनको कमीले गर्दा डायबिटिज हुन्छ भने हामी पत्ता लगाएको छौँ हामी धेरै कुरा देखेको छ त्यस्तो कज एन्ड इफेक्ट रिलेसनसिप चाहिँ मानसिक रोगमा गर्न सकिँदैन यसले गर्दा यो हुन्छ भनेर हार्ड एन्ड फास्ट रुल भन्न सकिँदैन तर सबै कारक तत्त्वलाई समष्टिगत रूपमा त्यसले चाहिँ अलिकति भनौँ न प्रिडिस्पोजिङ फ्याक्टर्सको रूपमा अथवा पर्पेचुएटिङ फ्याक्टरको रूपमा हामी त्यो भन्न सक्छौँ तर यो कारणले गर्दा यो हुन्छ भनेर चाहिँ भन्न चाहिँ सकिँदैन
हजुर अब यो कुरालाई अलिकता रोकौँ हाम्रो यो अलिकता मान्छे बिरामी ओरिएन्टेड प्रोग्राम भएको हुनाले अब सामान्यत डिप्रेसन हुँदा मान्छेहरू कस्तो खालको लक्षणबाट गुज्रिन्छन्
तपाईँले मैले अघि नै पनि भने डिप्रेसनको लक्षणहरूलाई पनि हामी तिन भागमा विभाजित गर्न सक्छौँ शारीरिक लक्षण
हजुर
मनोवैज्ञानिक लक्षण र सामाजिक लक्षण त्यसरी शारीरिक लक्षणहरूमा सबभन्दा पहिला त मुख्य तिनवटा मेजर क्राइटेरिया भन्छौँ हामी मेजर फ्याक्टर्स भन्छौँ डिप्रेस्ड मुड एकदमै ऊ चाहिँ उसको चाहिँ मुड भन्नाले चाहिँ उसको चाहिँ व्यवहार नै अलिकति डिप्रेस देखिन्छ अर्को एनहिडोनिया भन्छौँ हामी एनहिडोनिया भने चाहिँ जुन कुरामा उसलाई पहिला इन्ट्रेस्ट थियो जुन कुरामा उसलाई प्लेजर थियो त्यो प्लेजरमा चाहिँ उसले इन्ट्रेस्ट घटाउँदै घटाउँदै जान्छ फर एक्जाम्पल दिँदाखेरि पहिला टिभी हेर्नलाई साथीभाइसँग कुराकानी गर्नमा पार्टी गर्नको लागि इन्ट्रेस्ट थियो नि त्यो स्ट्रेस बिस्तारै बिस्तारै घट्छ त्यसलाई एनहिडोनिया भन्छौँ अनि एनर्जिया उसले आफूलाई विक सम्झिन्छ एकदमै विक अनुभव हुन्छ उसले कुनै काम गर्न जाँदैन यो तिनवटा चाहिँ मुख्य क्राइटेरियाहरू हो त्यो मात्रै एउटा मात्रै क्राइटेरिया भए पनि हामी डिप्रेस भनेर हामी डिप्रेसन भनेर डायग्नोसिस गर्न सक्छौँ तर डायग्नोसिसको अनेक उहरू छन् त्यो त्यसमा नजाउँ र अर्को शारीरिक लक्षणहरूमा के देखा पर्छ भन्दाखेरि उसको वेट 81 घट्दै घट्दै जान्छ अथवा बढ्दै जान्छ कसैलाई उसको निद्रा एकदम बढ्दै जान्छ अथवा निद्रा एकदम घट्दै जान्छ उसमा अब उसमा हुने भोक घट्दै जान्छ भोक बढ्दै जान्छ त्यस्तै चाहिँ लिबिडो भन्छौँ हामी सेक्सुअल इन्ट्रेस्ट घट्दै जान्छ त्यो भयो अनि वेट लस पनि मैले अघि नै भने शारीरिक लक्षणहरूमा र चाहिँ एकदम विक उसले अनुभव गर्छ उसले अनेक शरीरको अनेक भागहरूमा दुखाएको अनुभव गर्छ दुखाइको लक्षणहरू उसले बताउँछ तर दुखाइको कारण हामीले पत्ता लगाउन सक्दैनौँ हामीले टेस्ट गर्छौँ धेरै गर्छौँ तर पनि उसको दुखाइको कारण हामी पत्ता लगाउन सक्दैनौँ शारीरिक लक्षणहरू हो र त्यस्तै गरेर मनोवैज्ञानिक लक्षणहरू चाहिँ उसको चाहिँ साथी सर्कल घट्दै जान्छ ऊ एक्लो महसुस गर्दै जान्छ आदि यस्ता किसिमका लक्षणहरू देखा पर्छ सामाजिकमा चाहिँ उसको चाहिँ डिसेबिलिटी सबभन्दा मुख्य डिसेबिलिटी अनि त्यसपछि उसको थर्ड चरणमा चाहिँ के आउँछ भने जहिले पनि होपलेसनेस म केही गर्न सक्दिनँ मेरो भविष्य अन्धकार छ वर्थलेसनेस मेरो केही काम छैन म बेकार पृथ्वीको भार हुँ आदि जस्ता वर्थलेसनेस हेल्पलेसनेस मलाई सहयोग गर्ने कोही छैन म एक्लो छु आदि त्यस्ता खाल अनि डेथ विसेस बिच बेला बेलामा उसलाई चाहिँ मृत्युको चाहना मृत्युको कुराहरू मर्न पाए हुन्थ्यो भन्ने जस्तो आउँछ र सुसाइडल एक्ट्स पनि गर्न सक्छ सबभन्दा मस्ट कमन कज अफ सुसाइड इज डिप्रेसन त्यस कारण त्यो सुसाइड पनि हुन्छ त्यही यस्तै यस्तै लक्षणहरू चाहिँ हुन्छ डिप्रेसन
अनि डाक्टर साहब कसैलाई डिप्रेसन भयो अथवा डिप्रेसनको सामान्य लक्षणहरू स्टार्ट भयो डक्टरबाट गयो साइकियाट्रिस्टलाई भेट्यो अब औषधि सुरु गरिदिएपछि चाहिँ त्यसको त्यो त्यो निको हुने अवस्था अथवा निको हुने चान्सेसहरू अनि मान्छेहरू पहिलाकै जीवनमा फर्कन सक्ने सम्भावनाहरू त्यसको रेट चाहिँ कस्तो छ त्यसबारे पनि प्रश्न पार्दैन
त्यो राम्रो छ हेर्नुहोस् अब हामी चाहिँ यसलाई चाहिँ तिनवटा भागमा विभाजित गर्छौँ डिप्रेसनलाई पनि माइल्ड मोडरेट सिभियर माइल्ड डिप्रेसन चाहिँ एउटा मात्र लक्षण अथवा दुई तिनवटा लक्षण त्यस्तोलाई चाहिँ औषधि पनि चाहिँदैन उसलाई चाहिँ राम्रो डाक्टरले राम्रोसित काउन्सिलिङ गर्यो सेसनमा काउन्सिलिङ गर्यो भने हि विल बी अल राइट ऊ राम्रो हुन्छ मोडरेट डिप्रेसनमा चाहिँ चाहिन्छ किन भन्दाखेरि उसको चाहिँ डिसेबिलिटीले गर्दा उसको घर परिवारको कामहरू भइरहेको छ अहिले यस्तो हामीले वर्क आवर्सको हिसाब गर्छ वर्क आवर्सको एकदम कमी भइरहेको हुन्छ त्यो वर्क आवर्सलाई पनि प्रोडक्टिभ वर्क आवर्सको लागि पनि हामीले ट्रिटमेन्ट गर्नै पर्ने हुन्छ मोडरेट अनि सिभियर डिप्रेसनमा चाहिँ दुई किसिमको हुन्छ साइकोटिक सिम्टम्स भएको साइकोटिक सिम्टम्स नभएको साइकोटिक सिम्टम्सहरू चाहिँ भन्दाखेरि अब यो चाहिँ अलिकति विस्तृत हुन्छ उसले चाहिँ नभएको कुराहरू ह्यालुसिनेसन हुन्छ हामी नभएको मान्छेको आवाज सुन्ने एकदम नभएको कुराहरू गर्ने शङ्का अलिकति बढी गर्ने आदि खालका साइकोटिक सिम्टम्सहरू देखा पर्छ त्यो देखा परेको बिरामी चाहिँ अलिकति सिरियस हो उसलाई चाहिँ अलिक लामो समयसम्म औषधि चाहिन्छ साइकोटिक सिम्टम नभएको सिभियर डिप्रेसनलाई पनि ट्रिटमेन्ट चाहिन्छ अब हस्पिटलाइजेसन गर्ने नगर्ने पनि यस्तो भर्छ जसमा चाहिँ सुसाइडल थट्सहरू छ उसले चाहिँ सुसाइड गर्न एक्ट गरेको एटेम्प्ट गरेको मान्छेलाई चाहिँ हस्पिटलाइजेसन गर्नै पर्छ त्यो भयो हामी चाहिँ माइल्ड मोडरेट छ त्यो अनुसार हाम्रो थेरापीहरू जान्छ कसैलाई औषधि चाहिन्छ कसैलाई औषधि चाहिन्छ यहाँ फेरि विभिन्न किसिमका औषधिहरू पाइन्छ औषधि पनि उमेर हेरेर अवस्था हेरेर डिफ्रेन्ट किसिमको औषधिहरू हामीले प्रिस्क्राइब गर्नुपर्छ तर के भन्न सकिन्छ नि अब यो औषधि खाएपछि उसको चाहिँ दुई हप्तादेखि छ हप्ताभित्र चाहिँ 50% उसको लक्षण घट्दै जान्छ त्यसलाई हामी चाहिँ रेस्पोन्स भन्छौँ त्यो औषधिले रेस्पोन्स गर्यो किन गर्यो भने हामी कसरी भन्छौँ छ हप्तामा उसको सिम्टम्सहरूमा 50% घट भने हामीसँग धेरै स्केलहरू हुन्छ त्यो स्केल युज गरेर हामी चाहिँ डिप्रेसनलाई उयो गर्छौँ त्यति डिटेलमा नजाउँ अब 50% घट चाहिँ रेस्पोन्स हो अनि त्यसपछि आएर जब उसको लक्षण पुरै 100% गयो त्यसलाई चाहिँ रिमिसन भन्छौँ तर रिल्याप्स हुने चान्स चाहिँ हुन्छ फेरि फर्किने चान्स हुन्छ तर हामीले 3 वर्ष हेरी हेरी हुन्छौँ एकचोटि डिप्रेसन भएकोलाई एटलिस्ट 3 वर्ष हामीले ट्रिटमेन्ट गर्छौँ दुईचोटि डिप्रेसन भएकोलाई 5 वर्ष र दुईचोटिभन्दा बढी डिप्रेसन भएकोलाई वा लाइफ लङै ट्रिटमेन्ट चाहिन्छ तर ट्रिटमेन्ट गर्दा गर्दै ऊ प्रोडक्टिभ हुनसक्छ उसलाई रेस्पोन्स देखाएर उसले रिमिसन जब देखाउँछ 100% सिम्टम्सहरू जान्छ त्यही पनि हामीले औषधि कन्टिन्यू गर्नुपर्छ ताकि उसलाई रिल्याप्स नहोस् हामी त्यो हिसाब गर्छौँ त्यस कारण उसले हि क्यान गो फर प्रोडक्टिभ लाइफ
भनेपछि उसको उसलाई सँगसँगै औषधि सँगसँगै पारिवारिक वातावरण साथीहरूको सर्कलले पनि अलिकति सपोर्ट गर्छ
साथसाथै अब अहिलेको जटिल अवस्थामा डिप्रेसन भएको बिरामीहरूले चाहिँ अरू लागु पदार्थको सेवन होइन जस्तै एल्कोहल सबभन्दा बढी निकोटिन भन्छौँ हामी सिगरेटहरू र अरू क्यानाबिसहरू आदि जस्ता पनि गर्छौँ यदि त्यो गऱ्यो भने चाहिँ एकदम झन् गाह्रो हुन्छ ट्रिटमेन्ट गर्नको लागि त्योबाट पनि बचाउनुपर्छ र सुसाइडल थट्सहरूबाट पनि बचाउनुपर्छ
भनेपछि अब सामान्य हामीले कसरी बुझौँ भने डिप्रेसन कसैलाई भइहाल्यो भने हामी हाम्रै साथी सर्कल कहीँ कसैलाई त्यस्तो लक्षण देख्यो भने उपचार गरियो भने एकदमै मान्छे पुरा पहिलाको जस्तै इनर्जेटिक भएर समाजमा आफ्नो काममा जिम्मेवार भएर अगाडि बढ्न सक्छ होइन अनि भनेपछि अब यो भयो अब डाक्टर साहब अर्को कुरा मलाई बताइदिनुहोस् कि अब डिप्रेसन भइसकेका मान्छेहरूले चाहिँ सामान्य खानपानहरूमा चाहिँ कस्तो खालको सावधानी अपनाउनुपर्छ कस्तो खालको खानेकुराहरूले चाहिँ डिप्रेस मुडमा झनै त्यसले चाहिँ असर गर्न सक्छ त्यस्तो चाहिँ त्यस्तो केही छ कि
त्यस्तो छैन मैले अघि नै भने मेन हामीले ऊ गर्नु चाहिँ सब्सटेन्स युजबाट बचाउनु पऱ्यो मतलब सब्सटेन्स मतलब लागु पदार्थहरूबाट
अल्कोहलहरू
अल्कोहल चुरोट बढी हुन्छ तिनीहरूमा एल्कोहल चाहिँ एकदम बढी हुन्छ एल्कोहलले झन् डिप्रेसन बढाउँछ होइन सुरुमा चाहिँ उसलाई आनन्द भए पनि उसले डिप्रेसन के हुन्छ भने बानी लाग्छ निन्द्रा लाग्नको लागि एल्कोहल खानै पर्ने हुन्छ त्यो गएपछि उसलाई डिपेन्डेन्स हुन्छ त्यसबाट बचाउनुपर्छ तर अरू खानपानमा त्यस्तो केही छैन खालि तर उमेर र अवस्था हेरेर हामीले कुन औषधि प्रयोग गरिरहेको छौँ त्यो औषधि अनुसार चाहिँ हामीले एडभाइस दिन्छौँ जस्तै कुनै औषधिलाई चाहिँ अब प्रोटिन अलिकति कम गर्नुपर्छ गर्नुपर्छ त्यसँग त्यो अनुसार हामीले उमेर अवस्था अनुसार हामीले एडभाइस गर्छौँ
अनि अर्को कुरा जस्तो एक्सर्साइजहरू चाहिँ कस्तो खालको उपयुक्त हुन्छ
एकदम राम्रो कुरा
कस्तो खालको उपयुक्त
डिजिजको कुरा हो एक्सर्साइज चाहिँ एकदम महत्त्वपूर्ण छ एकदमै छ एक्सर्साइजमा सबभन्दा अब अहिले योगाहरूमा योगा प्राणायाम क्रिया योगा आदि धेरै किसिमका योगाहरू छन् होइन सुदर्शन क्रिया योगा भनिन्छ त्यस्तो योगाहरूमा रिसर्चहरू भइरहेको छ वेस्टर्न सोसाइटीमा पनि त्यसको रिसर्च भइरहेको छ योगाले चाहिँ डिप्रेसनलाई घटाउँछ भनेको छ तर यसको मतलब यो होइन कि योगा मात्रै गर्ने औषधि नगर्ने मेडिटेसन मात्रै गर्ने औषधि नगर्ने भने औषधि सँगसँगै योगालाई गर्यो भने चाहिँ द्याट विल बी सिनर्जिस्टिक होइन त्यसले चाहिँ सँगसँगै काम गर्छ त्यसले चाहिँ राम्रो गर्छ योगाले चाहिँ राम्रो गर्छ भनेर देखेको छ
योगाले राम्रो गर्छ अब खानपान हामीले यसरी विचार गर्नु पऱ्यो र कसैलाई डिप्रेस भइहाल्यो भने आत्तिनुपर्ने समस्याहरू त्यस्तो केही पनि छैन भनेपछि हाम्रो आजको कार्यक्रमको निर्धारित समय पनि लगभग सकिन लागेको छ तपाईँले आफ्नो अमूल्य समय हाम्रो हिमालेश्वरहरू रेडियो नेपाली रेडियो .com उपलब्ध गराइदिनु भएकोमा म मेरो व्यक्तिगत तर्फबाट र हाम्रो कार्यक्रम सञ्चालक रेडियो सञ्चालक सहदेव पौडेलको तर्फबाट पनि हार्दिक कृतज्ञता व्यक्त गर्दै आजको कार्यक्रम यहीँ बिदा चाहन्छु यही बिट मार्छु कार्यक्रमबाट मलाई आज्ञा दिनुहोस् नमस्कार
धन्यवाद स्वास्थ्य छलफलमा आज हाम्रा साथी रोमन अधिकारीले काठमाडौँ विश्वविद्यालय धुलिखेल अस्पतालमा कार्यरत डाक्टर अजय रिसालसँग डिप्रेसनको बारेमा विस्तृत छलफल गर्नुभयो यो छलफल एउटा सामान्य छलफल हो यो छलफलको उद्देश्य हाम्रो स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयवस्तु रोग निदान र अन्य समस्याको बारेमा चेतना जगाउनु हाम्रो छलफलमा आधारित भएर तपाईँले कुनै पनि उपचारहरू गर्ने गराउने हाम्रो छलफललाई नै तपाईँले अन्तिम रूपमा मान्नु हुँदैन आफ्नो स्वास्थ्यको बारेमा नियमित आफ्नो चिकित्सकहरूसँग सम्पर्कमा रहनुहोस् हाम्रो कार्यक्रमको उद्देश्य स्वास्थ्य सम्बन्धी सचेतना जगाउनु हो जनचेतना जगाउनु हो कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धन्यवाद स्वास्थ्य छलफल लगायत हिमाली स्वरहरूका अन्य विविध रेडियो कार्यक्रमहरू सुन्दै गर्नुहोला
नेपाली फुलहरू फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू।